चलिए आगे देखेंगे आयत नंबर 109 से. قال الملأ من قوم فرعون إن هذا لساحر عليم. فرعون کی قوم کے سردار کہنے لگے بے شک یہ شخص تو بڑا ہی ماہر جادوگر ہے. یہاں سے آپ دیکھیے گا ذرا آپ کو بادشاہوں کے ارد گرد رہنے والوں اور دین والوں کے ارد گرد رہنے والوں کا فرق بھی پتہ چلے گا. عموماً دینداروں کے ساتھ نیک لوگوں کے ساتھ اللہ کے نبیوں کے ساتھ جو لوگ ہوتے ہیں وہ حق کی بات کرتے ہیں, صحیح کو صحیح غلط کو غلط کرتے ہیں, اور ان کے اندر ایک ایسا فرقان ہوتا ہے کہ جس کی بنیاد پہ وہ جو بات بھی کرتے ہیں وہ بالکل واقعے کے مطابق ہوتی ہے. اس کے برعکس بادشاہوں کے ارد گرد عموماً لوگ جو ہوتے ہیں وہ چاپلوسی قسم کے ہوتے ہیں, وقت کو دیکھ کر بات کرنے والے ہوتے ہیں, معاملہ فہم قسم کے لوگ ہوتے ہیں. فرعون چونکہ اپنے دور کا ایک ڈکٹیٹر تھا, عامر تھا, الف سے عین سے نہیں, حکم دینے والا تھا, ظالم بادشاہ تھا. ایسے لوگ جو ہوتے ہیں ان کے ارد گرد والے لوگوں میں بھی پھر کچھ اس قسم کی باتیں آتی ہیں جس کا اظہار اب یہاں سے اگلی چند آیتوں میں ہمیں دکھے گا. یہاں انہوں نے کہا کہ یہ تو ایک بڑا ماہر جادوگر ہے. عام لوگ جو ہوتے ہیں سطحی ذہن رکھنے والے وہ چیزوں کی حقیقت کو نہیں سمجھ سکتے. جب انہوں نے لکڑی کوسا بنتے دیکھا تو کہا اچھا بھائی یہ تو کوئی جادوگری ہوگا. فطرت سے کٹے ہوئے تھے نا, اس لیے فطرت کے خالق کی قدرت کا نمونہ نہ سمجھ سکے اور یہ کہہ دیا کہ یہ تو ایک جادو ہے. اور سطحی سوچ رکھنے والے چیزوں کو ایسے ہی سمجھتے ہیں, اپنے لفظوں میں آپ کہہ سکتے ہیں کہ ہر چمکتی چیز کو سونا سمجھنے والے کا یہ تو بھائی بہت بڑے جادوگر ہیں. ساحر جادو کرنے والا, سیکھنے والا, کرانے والا. علیم دانا کیوں آیا ہے؟ یریدون یخرجکم من ارضکم, یہ تو اس لیے آیا ہے کہ تمہیں تمہارے ملک سے نکال دیں. ارضکم سے مراد کیا ہے؟ تمہارے ملک سے. دیکھیے ساتھ ہی موسیٰ علیہ السلام کے بارے میں بدگمانیاں شروع ہو گئیں. فرعون کے ذہن میں تو شاید سے خیال بعد میں آتا لیکن ان کے دلوں میں آ گیا اور انہوں نے اپنی باتوں سے فرعون کے دل میں ڈال دیا کہ ہو نہ ہو یہ تو آپ کے خلاف جگہ آپ کی لینے کے لیے آ گیا, یہ آپ کو ہٹائے گا اور آپ کی جگہ اپنے آپ کو لانا چاہتا ہے. فما ستامرون, اب تم مجھے کیا مشورہ دیتے ہو؟ یہاں آپ دیکھیں کہ یہ جملہ فرعون کے درباریوں کا بھی ہو سکتا ہے اور فرعون کا بھی ہو سکتا ہے. اب اصل میں یہاں وہ ایک میٹنگ شروع ہو گئی ہے, خوف شروع ہو گیا ہے فرعون کے وزیروں کی, فرعون کے ساتھ ڈسکشنز ہو رہی ہیں اور ذہن میں چونکہ تعصب تھا نا, اس لیے حق حق نہ لگا. پیغام کی سچائی کو محسوس کرنے کے لیے ذہن کو تعصبات سے پاک کرنا لازم ہوتا ہے. موسیٰ نبی تھے, سیدھا سا ان کا پیغام تھا, نہ ان کا سیاست سے کوئی تعلق تھا, نہ وہ کوئی حکومت لینے آئے تھے, لیکن جن کے دلوں میں موسیٰ علیہ السلام کے بارے میں تعصب تھا کہ یہ تو پتہ نہیں کون ہے, کہاں سے آ گئے, تو انہوں نے سیدھی سی بات کو نہ سمجھا بلکہ الزام تراشیاں اور بہتان بازیوں پہ آ گئے. یہیں سے تعلقات کا بگاڑ شروع ہوتا ہے. کسی کے بارے میں آپ کیا سوچتے ہیں اس کا تعلق پھر آخر میں آپ اس کے بارے میں کیا کہنے لگتے ہیں اس سے جڑ جاتا ہے. تو لہٰذا ہمیشہ خواہش رکھنی چاہیے کہ دوسروں کے معاملے میں ہماری سوچ سیدھی رہے. جب ایسی سوچ پہ ایسے مشورہ دینے والے لوگوں کے کمنٹس بھی جمع ہو جاتے ہیں تو بعض دفعہ پھر خود تو شاید کم ظلم کرنے والا شخص ہو لیکن ایسے لوگوں کو دکھانے کے لیے اور ظلم کرتا ہے, جیسا کہ فرعون کے معاملے میں ہوا. اس نے اپنے لوگوں کی باتیں سنی, اس کو لگا میرے ارد گرد تو بہت سارے لوگوں کا مجمع ہے, اتنے میرے عقیدت مند ہیں, اتنے میرے فالوورز ہیں, اتنے لوگ میرے ساتھ لگے ہوئے ہیں, تو لہٰذا اب ہم موسیٰ علیہ السلام کا مقابلہ کریں گے اور اس طریقے سے ان کو ٹیکل کریں گے کہ وہ ادھر اپنی جگہ ہی نہ بنا سکیں. یہ مدین سے اٹھ کے آ گیا اور مصر میں آ گیا اور ہمیں یہاں آ کے اب یہ اس طرح کے کرتب دکھانے لگا, تو ہم اس کی باتوں کو کوئی اہمیت نہیں دیتے. یعنی نیگیٹو کنورسیشن شروع ہو گئی موسیٰ علیہ السلام کے خلاف. اگر ان کے ساتھی عقل مند ہوتے تو یہیں پہ فرعون کو روک لیتے, کہتے دیکھو واقعی صحیح مسیحا آ گیا, اب اس قوم کو آزاد کر دو. کچھ بھی نہ کرتا فرعون, اپنے آپ کو مان لیتا کہ ٹھیک ہے میرا وقت پورا ہو گیا, میں نے جتنا ظلم کرنا تھا کر لیا, جو میں نے ان کو فائدے دینے تھے دے دیے, اب کھلے دل سے موسیٰ علیہ السلام کو ویلکم کہوں اور ان کی قوم کو ان کے ساتھ ڈال دوں. لیکن ایسا نہیں ہوتا. جب دلوں میں تعصب آ جاتا ہے تو اسی قسم کی باتیں ہوتی ہیں. اللہ تعالیٰ نے ایسے لوگوں کے بارے میں کھول کے بیان کر دیا کہ ایسی باتیں کر کے وہ موسیٰ علیہ السلام کے بارے میں ہی صرف بدگمانیاں نہیں کر رہے تھے بلکہ وہ اللہ کے اس مشن کے راستے میں ایک بہت بڑی رکاوٹ بن گئے تھے جس کے ساتھ موسیٰ علیہ السلام کو بھیجا گیا. خیر باتیں شروع ہوئیں. قالو انہوں نے کہا, سارے درباری جو تھے کیا کہنے لگے, ارجح مہلت دو اس کو, ذرا ڈھیل دو, دیکھو کرتے کیا, ان کو ایک چانس دے کے دیکھو. وہ اخاق اور ان کے بھائی کو, موسیٰ اور اس کے بھائی, وارسل فل مدائن خاشرین, اور بھیجئے شہروں میں, مدائن مدینہ تن کی جمع, مدینہ تو نبی جس کو ہم کہتے ہیں, مدینہ المنورہ شہر کے لیے یہ لفظ آتا ہے. کہا شہروں میں بھیجو, حاشرین جمع کرنے والے, ہر کارے, حاشر کی جمع حاشرین. پہلے دور میں اناؤنسمنٹ کرنی ہوتی تھی یا پبلسٹی ہوتی تھی تو اس کے لیے لوگوں کو بھیجتے تھے, کوئی ایک جگہ چلا جاتا, کوئی دوسری جگہ جاتا اور پھر لوگوں کو جمع کر کے لے آتا. تو یہاں وہی اشارہ ہے کہ یہ اب باتیں جو کر رہے ہیں تو آپ ایسا کیجئے کہ آپ بھی جا کے ذرا اپنے لوگوں کو جمع کریں, اور ہم کہتے ہیں کہ یہ جادو کر رہے تو مقابلہ کر لیتے ہیں, ہم بھی اپنا کلام پیش کرتے ہیں, اس کو کہتے ہیں تم بھی اپنا کلام پیش کر لو. ہاں لہٰذا انہوں نے یہ پلاننگ کی کہ موسیٰ علیہ السلام کو رسوا کر دیں گے اور خود ہی دیکھ لیں گے لوگ کہ موسیٰ تو جھوٹے ہیں نعوذ باللہ, اور ہمارے جادوگروں کا زور بہت ہے. یا تو کبھی کل ساحر علیم, لے آئیں گے آپ کے پاس ہر ماہر جادوگر کو موسیٰ کے مقابلے کے لیے. اب دیکھیں یہاں بھی ایک چھوٹی سی بات ہے جس پہ سمجھنے کی ضرورت ہے جس کو, اور وہ کیا ہے کہ موسیٰ علیہ السلام اور ان کے ساتھ جب لفظ آیا تو ساحر علیم کا آیا, اوپر دیکھیے آئے تھے 109 کو اگر, کہ یہاں ساحر علیم کہہ دیا, ٹھیک ہے, اور یہاں جب بات آ رہی ہے ان کے اپنے جادوگروں کی, یہاں بھی ساحر علیم کا لفظ آتا ہے, فرق کس بات کا ہے؟ اب دیکھیے کہ جو فرعون کے ارد گرد بیٹھے ہوئے لوگ تھے نا, ان کو اللہ کی کہتے ہیں کہ قدرت کی خبر مل چکی تھی, دل کو سمجھ آ گیا تھا کہ یہ جادو نہیں ہے, لیکن صرف فرعون کو خوش کرنے کے لیے اور موسیٰ علیہ السلام کے بارے میں اس طرح کی باتیں کروانے کے لیے کہ جس سے ذرا بات کھل کے آ جائے, انہوں نے ایسی بات کہی. یعنی ایک ہلکا سا نقطہ ہے جس کو آپ دیکھ سکتے ہیں, فرق ہے دونوں میں, کہ بہرحال مقابلے کا وقت ہوا. بعض لوگ آج بھی دنیا میں کچھ ایسے ہی مقابلے بازی کرنا چاہتے ہیں, ہر چیز کو تقابل پہ لے آتے ہیں. کسی ایسے شخص کو اگر آپ نے پہچاننا ہو نا کہ وہ آپ کس چیز کو تقابل کے طور پہ لے رہے یا بغیر کسی تعصب کے لے رہے, تو اس کے کچھ جملے ہوتے ہیں. ویسے میں نے دیکھا ہے کہ کسی جگہ ایسا ہوتا ہے, کوئی کہیں کسی کی بھی بات, دین کی ہو یا دنیا کی, آپ اپنی کسی چیز کی بات کریں گے نا تو اس کے جواب میں جھٹ سے اگلا کہے گا ہمارے پاس بھی یہ ہوتا ہے, ہم بھی یہ کر رہے ہیں, ہم بھی یہ شروع کرنے والے ہیں, ہمارا بھی بہت اچھے ہیں, ہمارے بھی مذہبی بڑے عالم ہیں, ہمارے پاس بھی یہ چیز ہوتی ہے. یہ جو جملے نا آپ کہیں کہ میں نے آج رات کو دال بنائی تھی بڑی مزے کی بنی, ہماری بھی بڑی اچھی بنتی ہے, میرے گھر میں بھی بہت اچھا وقت ہے. کوئی کہتا ہے کہ ہم وہاں گئے تو وہاں بہت ہی اچھا پلاؤ بنا ہوا تھا, ہاں میرا گھر کا بھی پلاؤ بہت اچھا ہوتا ہے. یہ جو جملہ نا, جہاں کوئی بندہ دوسرے کی تعریف سن کر فوراً اپنی یا اپنے کسی ساتھی گروہ یا اپنے گھر والوں کی تعریف کرے تو سمجھ لیں کہ وہ متعصب ہے, وہ چیزوں کو اپنے اینگل سے دیکھ رہا ہے. آپ بھی کہیں جا کے بات کر سکتے ہیں اپنے طور پہ, آپ کسی سے کوئی بات کریں گے نا, مثال ہے کہ آپ اب یہاں قرآن پڑھ رہے ہیں, آپ کسی کو جا کے کہتے ہیں کہ ہم وہاں قرآن کی کلاس شروع یہ کر رہے ہیں اور مزہ آ رہا ہے, اچھا سمجھ آ رہا ہے, تو کچھ لوگ تو کہیں گے اچھا ہمیں بھی بتانا کہاں کون, اور کچھ کہیں گے ہاں نہیں ہمارے بھی بہت اچھے ہوتے ہیں, ہم بھی کرتے ہیں. جوں ہی کوئی بندہ یہ جملہ بولے تو میں آپ کو نصیحت کرتی ہوں کہ آگے چپ کر جائے, آپ 10 باتیں بھی کہیں گے نا وہ 10 باتیں آپ کی نیگیٹو سنیں گے. ہمیشہ قرآن کی دعوت, قرآن کی بات, اللہ کی بات, وہ کل موسیٰ کی تھی, وہ محمد صلی اللہ علیہ وسلم کی تھی, اسی دل کو فائدہ دیتی ہے جو تعصب سے پاک دل لے کر آتا اور بیٹھتا ہے. ورنہ میں دیکھتی ہوں کہ لوگ بکھرے بکھرے اکھڑے اکھڑے رہتے ہیں, بعض لوگوں کو کسی مجبوری سے آنا بھی پڑ جاتا ہے آپ کے پاس, لیکن وہ آپ کے سامنے اجنبی اپنے آپ کو محسوس کرتے ہیں, ان کا دل نہیں کھلتا آپ کے ساتھ, وہ ہر چیز کو اپنے تیرے میرے تیرے میرے تیرے میں کرتے ہیں. موسیٰ کے ساتھ جو فرعون اور اس کے ساتھیوں کا چکر تھا وہ بھی کچھ اسی قسم کا تھا. نہ موسیٰ بیچارے نے کہا کہ مجھے جادو آتا ہے, نہ کہا میرا مقابلہ کرو، خود ہی دعوتیں دیں کہ چلو بھئی ہم جادو کا مقابلہ کر لیتے ہیں۔ اب سوال پیدا ہوتا ہے کہ انہوں نے یہ کہا کہ موسیٰ علیہ السلام ہم آپ کے مقابلے میں جادوگروں کو لاتے ہیں، تو موسیٰ اسی وقت انکار کیوں نہیں کر دیا؟ موسیٰ کہتے ہیں اللہ کی پناہ، توبہ استغفار، جادو تو اتنی بری چیز ہے، میں کوئی جادو کروں بھاگ جاؤ ادھر، میں نہیں کرتا۔ نہیں، خاموش۔ وہ کہتے ہیں نا، بدل کر بھیس فقیروں کا، تماشا اہل کرم دیکھتے ہیں۔ سچا دائی دین اگر اپنے اندر صبر اور تحمل لے آئے نا، تو صرف دیکھو لو کر کیا رہے ہیں، ایک دم گرم ہو جاتے ہیں، یہ مقابلہ نہیں ہونا۔ اور دوسری بات ہے کہ موسیٰ تو چاہتے تھے کہ لوگ جمع ہوں، اور وہ کام جو موسیٰ سے نہیں ہونا تھا، کئی اور سال کی کوشش سے وہ ان ساتھیوں کی گیدڑ بھبکیوں کی وجہ سے ہو گیا۔ خود ہی بھیجا، ہاشرین نو، دیکھو کیا ہو رہا ہے، دیکھو دیکھو یہ کیا کرے، اتنے برے لوگ ہیں۔ وہ دیکھنے آئے اور کئی دیکھتے کہ دیکھتے ہی رہ گئے، ایمان مل گیا۔ آپ کو بھی زندگی میں کبھی موقع ملے، کبھی اگریسو نہ ہو، ہے نا، اچھا بلا لیں، کوئی بات نہیں، کسی عالم کو اپنا بلانا ہے بلا لیں، کوئی اچھا کیا بتا، وہ عالم ہی آپ کی بات سن کے کچھ اس کا دل کھل جائے، تو موقع دینا چاہیے۔ موسیٰ نے صبر سے سنی بات، کہا ٹھیک ہے نو پرابلم، آپ چاہتے ہیں کر لیں، میں تیار ہوں۔ اور جو بات چار چھ لوگوں کے سامنے ایک دربار میں نہیں سمجھ ان کو آئی، ایک بڑے مجمع میں اس کے اوپر بات ہو جائے، اب وہی بات ہوئی جس کے لیے فرعون نے تیاری کی۔ وجہ سحرت فرعون، آئے فرعون کے جادوگر، یا آئے جادوگر فرعون کے پاس، دونوں ہی باتیں ٹھیک ہے۔ قالو، انہوں نے کہا، ان لنا لاجرن، بے شک کیا ہے ہمارا اجر، یا یقیناً ہمیں اجر تو ملے گا نا، یہ سٹائل ہے، ان کنا نحن الغالبین، اگر ہم غالب آئے۔ آتے ہی پہلی بات کیا کی ہے، ملے گا کیا، کوئی اجر ہے، کوئی ہمارے پاس بھی کچھ بات ہے، اور ماشاءاللہ انعام کرام تو آپ دیتے ہی رہتے ہوں گے، اور آپ کے پاس یہ چیزیں ہوں گی۔ یہ ہے فرق سچے دین اور باطل چیز کا، کہ دنیا دار یا دین کے نام پہ ہی دنیا والی چیز جو ہوتی ہے پہلی اجر کی بات ہے۔ میں نے تو اتنے لوگوں کے ساتھ الحمدللہ اس چیز کو آزمایا ہے، یقین کریں، حالانکہ اچھی بات نہیں ہے وقت اوپر لینا، میں کہتی ہوں کہ یہ چیز پسندیدہ نہیں ہوتی کہ آپ نے جو ٹائم دیا آپ اسے اوپر لے، لیکن میں نے کئی ایسے علماء کرام کو بھی الحمدللہ سنا، دیکھا بھی ان سے جا کے، جو بالکل اخلاص کے ساتھ کام کر رہے ہوتے ہیں نا، ان کی نظر گھڑی پہ نہیں ہوتی، وہ تو محو ہو چکے ہوتے ہیں اس میں، وہ کہتے ہیں جو آئے ان کو کچھ دے کے جائیں۔ اس کے برعکس جو دوسرا بندہ ہوتا ہے نا، جس کو ایک دنیاوی کے طور پہ دین کا کام چلانا ہے، جس کو پروفیشنلی کرے، اس کی نظر گھڑی پہ ہوتی ہے، بچوں کو پڑھانے والے دیکھ لیں، گھر میں آنے والے دیکھ لیں، آخری 10 منٹ چیزیں ٹھیک کر رہے ہوتے ہیں کہ جہاں گھڑی پہ سوئی آئے تو ہم اٹھ کے چلے جائیں۔ اجر پہ نظر رکھنے والے ثواب کو پھر بہت زیادہ اہمیت نہیں دیتے۔ انہوں نے بھی آتے ہی پوچھا، اچھا جی کچھ اجر تو ملے گا؟ قال نعم، کہا ہاں ملے گا۔ وَإِنَّكُمْ لَمِنَ الْمُقَرَّبِينَ، اور بے شک تم مقربین میں سے ہو جاؤ گے، یعنی تم میرے سی آئی ڈیز بن جاؤ گے، اسپیشل سی او بن جاؤ گے، پرسنل سیکرٹری بن جاؤ گے، یعنی تمہیں اپنا قرب دے دوں گا، اپنے آپ کو بہت کچھ، یعنی جو تم چاہو گے تمہیں مل جائے گا۔ چلیے ٹھیک ہے۔ قالو، انہوں نے کہا، یا موسیٰ، اے موسیٰ، آپ دیکھیں بیچ کی ساری باتیں اسکپڈ ہیں نا، اللہ تعالیٰ اچھی بچی نہیں پیش کرتے، جہاں جہاں کوئی عمل کی بات ہے وہ چند ہمارے سامنے رکھے۔ اب معاملہ طے ہو گیا، لوگ آ گئے، روایات میں بہت کچھ ملتا ہے کہ فرعون نے بڑی کوشش کر کے لوگوں کو جمع کیا، خود بھی وہاں مقابلہ دیکھنے کے لیے آیا، اور اب لوگوں کے سامنے معاملہ پیش ہو رہا ہے۔ قالو، انہوں نے کہا، کنہوں نے کہا، جادوگروں نے کہا، یا موسیٰ، اے موسیٰ، امان تلقیہ، یا یہ کہ آپ پہلے ڈالے، یعنی پہل آپ کرنا چاہتے ہیں، یا پھر وَإِمَّا أَن نَكُونَ نَحْنُ الْمُلْقِينَ، یا پھر ہم ہوں گے ڈالنے والے۔ یہ ملقین، تلقا، تلقیہ، یہ وہی لفظ ہے جو پیچھے ہم نے موسیٰ علیہ السلام کی بیان میں آیت نمبر 107 میں دیکھا، فالقا، القا، یلقی، ملکی، تلقی، یہ سب ایک ہی جیسے کے لفظ ہے، اس پہ آپ نظر رکھیے گا، ٹھیک ہے، تاکہ ایک ہی روٹ کے اندر سے کتنے لفظ آپ کو مختلف اس ایک رکو میں مل رہے ہیں۔ ملقین، ملقی کی جمع، ہم ڈالنے والے، ملقی، یلقی، تلقی، کہ ہم اس کو پہل کریں، یعنی ہم بسم اللہ کریں یا تم پہل کرو گے، کون کرے گا؟ قال، موسیٰ نے کہا، الکوہ، تم ہی ڈالو۔ پہل کروانے کی توفیق، دعوت دے دی، کیوں دی؟ کیونکہ جس کو یقین ہوتا ہے نا کہ میں حق پہ ہوں، उसको ये नहीं फिक्र होती कि मैंने पहले बात सुना ली तो मेरा खूब रोब जम जाएगा, फर्स्ट इम्प्रेशन इज द लास्ट एक्सप्रेशन, और बाद में सुनाई तो फिर मेरी बात समझ नहीं आएगी। कई लोग ऐसा करते हैं घरेलू मुकदमों में, पहले मैं अपनी सुना दूं, सास ने पहले सुना दी तो फिर वो बेटा कहेगा कि माँ ही सच्ची है, और बहू ने अगर पहले मियाँ को कुछ सुना दिया तो वो बेटा फिर बीवी की साइड लेगा। ये कच्ची बातें होती है, जो यकीन पे है, जो सच पे है, सच को आंच नहीं, हक को आंच नहीं, इसलिए ऐसे लोग ऐसी चीजों से घबराते नहीं है कि हम क्या करें क्या ना करें किस तरह करें, बल्कि हम सब ऐसे कामों को करने के लिए तैयार हैं, यानी तुम जो मर्जी चाहो, फुली कॉन्फिडेंट थे अपने काम के साथ। मैं खुलासा कर रही हूँ पूरे एक वाक्य का, फिर इसके बाद कुछ इसमें मुश्किल लफ्जों के माने और कुछ सारी चीजें आपको बाद में लिखाऊंगी, क्योंकि ये स्टोरी है तो इसको स्टोरी की तरह पढ़ें तो ज्यादा मजा आता है। मूसा ने कहा आप डाल लो मुझे कोई परवाह नहीं। कहा ठीक है नो प्रॉब्लम। हर बंदा चाहता है शुरू शुरू में फ्रेश गेम होती है, हम खेल लें। जादूगरों ने कहा कि हम खेलते हैं, चलें। फलम्मा, फिर जब अलकाऊ उन्होंने डाला, क्या किया, सहरू आयुनन नासी, जादू कर दिया लोगों की आंखों पर। यानी जादू होता ही क्या है कि लोगों की आंखों पे कर दिया जाता है। सूरत बकरा में हमने जब पहले पारे में जादू की बातें पढ़ी थी तो उसमें आपको जादू की मुख्तलिफ किस्मों में एक लिखाई थी नजरबंदी। चीज अपनी जगह पे वैसे ही होती है लेकिन आंखों पे कुछ जंतर मंतर पढ़ के फूंक दिए जाते हैं जिससे वो फिर चीज हिलती दिखती है या शक्ल बदल जाती है। आज भी ऐसी ग्राफिक्स मौजूद हैं कंप्यूटर के साथ, जब लोग बनाते हैं बिल्कुल दायरे होते हैं, आप देखें तो खड़े हैं लेकिन आप थोड़ी एक गौर से देखें तो आपको वो हिलते हुए दिखते हैं। आप खुद अपनी आंख को यूं करके देखें, थोड़ा सा हिला जुला के देखें तो आपको एक ही जगह दो दिखते हैं ना। तो इस किस्म की कुछ चीज़ें होती हैं जो पढ़ के आंखों के जो नर्व्स हैं ना उसको ज़रा थोड़ी सी उसकी जगह से हिला जुला दिया जाता है तो जिसकी वजह से वो चीज़ उनको हिलती हुई दिखती। उनकी रस्सियाँ थी और उन्होंने जादू किया लोगों की आंखों पर, और वस्तर हबू हम, और खौफ ज़दा कर दिया उनको, रहब से रहबा, इरहबू का मानी है, यानी उनको खौफ ज़दा कर दिया और उनको डरा दिया। व जाओ बिसहर नजीम, और बहुत बड़ा जादू लेकर आए। यदि वाकई वो तो थे ही जादूगर, उन्होंने जादू के जोर पे ये सब कुछ कर दिया और जादू लेकर आ गए। वाओहैना इला मूसा, और हमने वही की मूसा की तरफ, क्या अनलकी असाक, क्या बाप भी अपना असा डालिए। अब मूसा की बारी आ गई, हुआ क्या, फ़ाइज़ा हिया तलकफ़ु मा याफ़िकून, तो वो फौरन निगलने लगा जो फरेब उन्होंने बना रखा था। तलकफ़ु का लफ्ज़ लकफ़ुन से है, लाम काफ़ा, ये जो लुकमा बना के मुंह में डालते हैं ना उसको कहते हैं, यानी ऐसे निगल रही थी जैसे कोई रोटी के लुकमे निगलता है। कि जब उनकी रस्सियाँ आईं, अब मूसा अलैहिस्सलाम का मौका आया, अल्लाह ताला ने कहा कि अब डालिए, जूं ही उन्होंने डाल दिया, नतीजा क्या हुआ कि अपने आप को उन्होंने अपनी तरफ रख दिया और इस तरीके से वो सारे सांप जो रस्सियां जो थी उनको खा गए और वो अपनी जगह पे हिलती भी दिख रही थी लेकिन थोड़ी देर में वो खत्म हो गई। फवकल हक व बतल मा कानू यामलून, बस साबित हो गया हक और बातिल हो गया जो वो कर रहे थे। यानी हक हक आ गया, मूसा की बात हक थी, इनकी बात बातिल थी, नतीजा हुआ कि कुछ भी ना दिखा सामने और सारी चीज़ें लोगों के सामने आ गईं। यानी लोगों को जादू का और मौजज़े का फ़र्क बहुत ही अच्छी तरह पता चल गया कि किस तरीके से ये सब कुछ होना था और बात साबित हो गई। फ़ग़ुलिबु हुनालिका, बस मरगूब हो गए वो उसी जगह। एक होता है ग़लबु, ग़लिबु, ग़ुलिबु में पता नहीं चल रहा किसने मग़लूब किया, जैसे आप कहते हैं ना कि कोई किसी से मग़लूब हुआ, यहाँ ये नहीं पता चल रहा, बस फ़ग़ुलिबु, अंदर से कोई ऐसी ताकत उठी जिसने उनको मसहूर कर दिया, उनको यकीन आ गया कि मूसा अलैहिस्सलाम जो हैं वो नबी हैं, जादूगर नहीं है, और खड़े खड़े, और ये किन की बात हो रही है, जादूगरों की बात हो रही है। फिरौन और उसकी कौम तो खड़ी थी, उनका तो हाल क्या हुआ होगा आप सोच सकते हैं, शिकस्त और शर्मिंदगी उनके दिल में कितनी होगी, नदामत से पानी पानी हुए होंगे, लेकिन जादूगर जो थे उनके पास हक इस तरह से आया कि उनको कोई रुकावट ना लगी। फिरौन के जो वजीर और उसके मशीर होंगे वो अपने फवायद और अपनी सियासी मुराद को बचाने के लिए, ईमान लाने के लिए तैयार ना हुए होंगे, लेकिन जादूगरों की तो ऐसी कोई मुश्किल नहीं थी, फौरन ही उनके दिल को समझ आई और लिहाजा वो अपने आप को हज़रत मूसा अलैहिस्सलाम के नबी होने के इकरार से ना रोक सके, और वन कलबू सागरीन, और सागर होकर पलट गए। मुराद ये है कि जादूगरों के नाते से तो वो फेल हो गए थे یعنی جادو کے میدان میں ناکام ہو گئے اور ایمان کے مقام میں فرسٹ آ گئے. کیسے؟ بول کے السحرت ساجدین, اور گر پڑے جادوگر سجدہ کرتے ہوئے. اللہ اکبر. آپ دیکھیے یہ ہے نا بات, دنیا کا خسارہ ہوا نا لیکن ایمان مل گیا. پیچھے ہم یہی بات پڑھتے آ رہے ہیں نا کئی سبق میں, کہ بعض دفعہ دنیا میں کچھ نقصان ملتا ہے یا انسان خود لیتا ہے. آپ اپنا سکول چھوڑتے ہیں, آپ اپنی جاب چھوڑتے ہیں, یہ آپ کا نقصان ہے دنیا کا. یہاں جادوگر بازی ہار گئے لیکن اس ہار میں کتنی بڑی فتح چھپی تھی کہ ڈسکور ہو گیا, ایمان مل گیا, اللہ کے آگے آگے. قالوا آمنا برب العالمین, کہنے لگے ہم تو رب العالمین پر ایمان لے آئے. کون سا رب؟ رب موسیٰ و ہارون, جو موسیٰ اور ہارون کا رب ہے. یہ کون سا ایمان ہے؟ ایک دم آتا ہے اور دل میں اتنی جگہ پکڑ لیتا ہے کہ اس کے بعد کوئی خوف, کوئی بات انسان کی زندگی میں رکاوٹ نہیں بنتا. کیا ان کو جان نہیں پیاری تھی؟ یقیناً پیاری تھی, لیکن سچا ایمان ان ساری چیزوں سے آزاد کر دیتا ہے انسان کو, ساری چیزوں سے بے نیاز ہو کے ان کو یہ یقین آ گیا کہ بس موسیٰ کا دین سچا اور فرعون کا دین جھوٹا ہے. اس ایمان کی طلب کریں, اللہ سے کہیں کہ اللہ اس طریقے سے مجھے مسحور کر دے کہ میں بس دنیا کے نفع نقصان سے بے نیاز ہو جاؤں. کیا دے رہا ہوں, کیا لے رہا ہوں, کیا کھا رہا ہوں, کیا پی رہا ہوں, میری زندگی میں یہ نہ رہے, مجھے ایمان پیارا ہو جائے. اور یہ ہے وہ نقطہ جو بندے کو دین کی طرف لاتا ہے, پہلے سیکھنے کے لیے پھر سکھانے کے لیے, پہلے علم کے لیے پھر عمل کے لیے, سیلف موٹیویشن. جس بندے کے اپنے اندر سے موٹیویشن نہیں اٹھ رہی نا ابھی, سمجھے ایمان بیمار ہے, غریب ہے ایمان, مردہ ہے, سردی لگی ہوئی ہے اس کو, اینیمک ہو چکا ہے, خون کی کمی ہے اس میں, ابھی اس کو خون چاہیے, اس کو آپ کی قربانیاں چاہیے. ورنہ یہ کیسے ہو سکتا ہے کہ دنیا کا ایک نوٹ بندے کی نیند اڑا دے, کسی ایک اپنے پیارے کی ملاقات آپ کو آدھی رات کو ایئرپورٹ پہ بھی لے جائے, اور اللہ کا کلام, اللہ کا دین آپ کو صرف سونے سے نہ اٹھنے دے, کھانے پینے سے نہ روکے, دنیا کے نفع نقصان پہ پڑے رہیں, چھوٹی چھوٹی دکھوں اور بیماریوں اور تکلیفوں کو بڑی بڑی بنا کے بیٹھ جائیں. اور یہ چیز بندے کو اٹھاتی ہے, جیسے اندر سے ایک طاقت آتی ہے نا بندے میں, پھر ہی آپ اٹھتے ہیں نا. جیسے آپ میں سے جو ساتھی نیچے بیٹھے ہوئے ہیں, اگر آپ کو کہا جائے کہ اٹھیں تو آپ اپنے اندر ایک پوری طاقت جمع کر کے پھر ہی اٹھیں گے نا, ایک دم تو آپ نہیں کھڑے ہو سکتے. اور جن میں طاقت نہیں ہوتی وہ کہتے نہیں, ہم سوچ کے اٹھیں گے, ہم ایک دم نہیں اٹھ سکتے, ہم گر جائیں گے, ہمیں چکر آ جائے گا. اسی طرح یہ چیز کوئی استاد آپ کو نہیں کھول کے دے سکتا, کوئی مینجمنٹ کا شخص آپ کے اوپر کوئی اصول مسلط نہیں کر سکتا. ایک وقت آئے گا آپ کہیں گے اچھا ہم نہیں مان رہے کوئی اصول, چھوڑ دو, ہم ریگولر سے لسنر پہ ہو گئے. بہت بڑی بات ہے, ایک دفعہ بات کوئی کہے تو کوئی اس کا بھرم ہوتا ہے, ایک گزرا احساس ہوتا ہے, دو چار دفعہ کہہ دے تو کہتے ہیں چھوڑو انہوں نے پہلے بھی ایک دفعہ ڈانٹا تھا, ان کی تو عادت ہے. اصل چیز جو نا بندے کو ایمان ملتا ہے تو پھر بات سمجھ آتی ہے, اپنے نہ ہونے کا یقین اور اللہ کے ہونے کا یقین, میں نے رہنا نہیں اور اللہ نے باقی رہنا ہے. قالوا آمنا برب العالمین, اب دیکھیے کہ فرعون کن لوگوں کے بیچ میں گھرا ہوا تھا, مطلبی, ہاں, مشورے دینے والے, الٹے سیدھے, ہاں میں ہاں منانے والے, تعریفیں کرنے والے. جب آپ کے اپنے ہی ساتھی آپ کی تعریفیں کریں نا تو بہت خوش نہ ہوا کریں, آرام سے بیٹھیں. تعریف ہوتی ہے جو دوسرے کریں, پورا جتنی بات ہے اس پہ ہم اوور آل تھوڑی سی بات کریں گے. فرعون کی تعریف اس کے برداریوں نے کی, آپ بڑے اچھے ہیں, آپ یہ ہیں, یہ تو آپ کو نکال رہا ہے, یہ ہے اور وہ ہے. آپ دیکھیے کہ موسیٰ کے پاس تو کچھ تھا ہی نہیں, فرعون کو اور اس کے سرداروں کو کیوں لگا کہ موسیٰ آپ کو آپ کی زمین سے نکالنا چاہتا ہے؟ اس کی وجہ یہ تھی کہ موسیٰ کو وہ بچپن سے جانتے تھے, موسیٰ کی پرسنالٹی بہت اسٹرانگ پرسنالٹی تھی. آپ کو پہلے ان کی طرف سے یعنی یہ چیز مل چکی تھی کہ بچپن سے موسیٰ علیہ السلام جو ہیں وہ ایک پیدا ہوتے ہی جب فرعون کے گھر میں آ گئے تھے, تین دن تک موسیٰ علیہ السلام نے محل کو آسمان پہ اٹھایا ہوا تھا, جس کو کہتے ہیں یہ سر پہ اٹھایا ہوا تھا, दूध नहीं पिया। उनको ये पता था कि मूसा की पर्सनालिटी में कमिटमेंट बहुत है। हाँ, जो बात कहेंगे वो करके दिखाएंगे। लोहा मनवा चुके थे। फिर इसी तरह आप देखिए कि मूसा के हाथ में असा देखा। असा क्या होता है? किस्म की ताकत की अलामत है ना। इनको लगा कि आज तो मूसा अकेला है, लेकिन मूसा का पैगाम बड़ा सच्चा। और लोग हमेशा याद रखिए, हक वालों से नहीं डरते, उस हक से डरते हैं जो उनके पास होता है। नबी सल्लम के पास क्या था जब मक्का में आप आए? और मदीना में गए तो कितने को लोग साथ थे, लेकिन किस वजह से मक्का में और मदीना में आपकी मुखालफत हुई? उस हक की वजह से हुई थी। उनको उस आइडियोलॉजी से डर लग रहा था कि जब आती है तो मनवा के रहती है। मसलन सब यहां बैठे हैं ना, एकदम कोई बाहर कमरे में ऐसी जगह से आए और उसके हाथ में कोई फ्रेशनर हो, हल्के से हाथ से फ्रेशनर से प्रेस कर दे, खुशबू आ जाए। यहाँ बैठे हुए थोड़ी देर में आपको इस जगह में भी अब खुशबू आने लगेगी, खुशबू फैल जाती है। इसी तरह सेम बदबू के साथ भी होता है। इस्लाम के पास जो नजरिया है ना, अल्लाह ने जो नबियों को और आज हमारे सामने कुरान की सूरत में जो आइडियोलॉजी रखी हुई है ना, ये दुनिया के सारे इज्म के ऊपर आ जाती है। और सच्चे दिल से बगैर किसी लालच के अल्लाह के दीन की तबलीग इतना बड़ा हथियार है जिसके मुकाबले में कोई बादशाह भी अपने वक्त का नहीं टिक सका। लोगों ने लालच भी देने चाहे, लोगों ने खौफजदा भी करना चाहा, लेकिन जिन लोगों के पास ये चीज मौजूद है वो डरते हैं। आज लोगों को किस चीज का डर है, आपने कभी गौर किया? मुट्ठी भर मुसलमान है पूरी दुनिया की आबादी के मुकाबले में, सिर्फ मुट्ठी भर। और उनमें भी चंद नाम गिनती के मैं लेना नहीं चाहती जिनसे लोग डरते हैं। क्या उन गरीबों के हाथ में, उनके तो चेहरों पे, उनके आंखों में, उनमें तो कोई बर्बरियत, कोई जुल्म, कोई खौफ, कोई उनके हाथ में तीर तलवार नहीं दिखते। असल डर किससे होता है? उस आइडियोलॉजी का डर होता है कि ये आइडिया अगर सामने आ गया तो बस होगा, हमारा कल्चर रिजेक्ट हो जाएगा। एक गज कपड़े से लोग डरते हैं, उसको बैन कर रहे हैं। क्या वो एक गज कपड़ा उनको चुभता है? पीछे उस एक गज कपड़े के ओढ़ने से जो आइडियोलॉजी आती है ना, इससे डर लगता है। आज उस दौर में जो असास से डर लगा ना, आज वही समझ लें कि मुसलमानों के गेटअप के साथ जो लोगों को डर लगता है, चंद बाल दाढ़ी के लोगों को परेशान कर देते हैं कि ये दाढ़ी काटोगे तो फिर तुम्हें हम एक्सेप्ट करेंगे। खौफ होता है, करें क्या, अपनी बात पे जम जाए। जिसको हक का यकीन होगा वो जरूर अपनी बात पे रहेगा। और यहां एक और बात भी पता चलती है कि हर बड़े से बड़े डिक्टेटर को, बड़े से बड़े शर पसंद को भी कुछ ना कुछ साथी मिल जाते हैं जो हां में हां मिलाने वाले होते हैं, क्योंकि उनके मुफादात होते हैं ना। और एक फितना सारी कौम का मिजाज बन जाता है बाज़ औक़ात। फिर इसी तरह आप देखिए कि ऐसे जो लोग होते हैं ना, जो आते ही पूछें कि हमें क्या मिलेगा, तुम्हें क्या मिलेगा, ये गुड टाइम फ्रेंड्स होते हैं। अच्छी चीज है, अच्छे हालात हैं तो बहुत अच्छा है। आप अपने दोस्तों, अपने साथियों को अगर एक तायराना निगाह से देखें या तनकीदी नजरों से देखेंगे ना, तो आप पिछले अपने एक साल की रिपोर्ट जमा कर सकते हैं। कौन सी दोस्त है जो हर दुख में काम आती है, कौन सा रिश्तेदार है जो दुखों में काम आता है, और कौन सिर्फ अच्छे जिनों में काम आते हैं। आप खुद फील करेंगे कि कितने असल में आपके खालिस हैं और कितने आपके ना खालिस हैं। वो कहते हैं ना कि तुम तकल्लुफ को भी इखलास समझते हो, दोस्त होता नहीं हर हाथ मिलाने वाला। तो दोस्त और दुश्मन का फर्क इंसान को कब मिलता है? जब सच्चा ईमान अंदर आता है। इखलास ईमान एक रोशनी है, जैसे ये बल्ब जलते हैं तो आपके कमरे में आपकी चीजें दिख रही है ना, इनको बंद करेंगे तो धुंधला जाएगा ना माहौल। इसी तरह अंदर का बल्ब, अंदर का नूर आम होता है ना, तो फिर कुरान का नूर भी समझ आता है। और जब इसके ऊपर तासुब के पर्दे, ख्वाहिश के पर्दे, मतलब परस्ती के पर्दे होते हैं, तो वो सब खत्म हो जाते हैं। फिर आप देखिए कि फिरौन ने मूसा का पैगाम घर घर पहुंचवा दिया। बदनाम होंगे तो क्या नाम ना होगा, वही कैफियत। आज के मीडिया ने भी वही कर दिया। अल्लाह के नबी सल्लम की एक तवील हदीस है जिसका आखिरी हिस्सा यह है कि अल्लाह अपने दीन के काम फासिकों से भी करवा लेता है। इसलिए कोई बहुत खुश ना हो कि मैंने क्या काम कर दिया। बाज़ दुश्मन वो काम कर देते हैं जो दोस्त नहीं करते। और हक फिर भी हुआ। कितने बंद बांधे फिरौन ने। आपको पता है कि ये वो मौका है जब उसकी अपनी बीवी आसिया भी मुसलमान हो जाएगी। अपने घर में ईमान आने से नहीं रोक सका। वो जो बड़े बड़े लश्कर जो ग्रोह जमा किए हुए थे ना लोगों के, उनमें से अक्सरियत इस मौके पे मूसा के साथ चली गई। हक अपना मनवाता है, आप उसको ईंट के नीचे दबा देंगे ना, जू ही वो ईंट हटेगी लोग उसको मानने लगेंगे। इसलिए कभी दरियाओं के आगे बंद नहीं बांधे जा सकते। जिसने भी हक के आगे बंद बांधना चाहा, वो खुद ही खसो खाशाक की तरह चला गया। फिर आप देखिए कि ये जो बात है ना, इमान तुलकिया, तुम डालो हम डालो, इससे एक और भी छोटी सी दिलचस्प चीज आप देखेंगे कि कुछ लोग, वो कहते हैं ना कि बगल में छुरी और मुंह पे राम राम वाला एक मुहावरा जो होता है ना, पीठ पीछे वो आपको काट रहे होते हैं लेकिन मुंह पे आते हैं तो बड़े मीठे बने होते हैं। इस वक्त इनका भी कोई यही हाल था कि अंदर से कटे में मूसा को खत्म कर रहे हैं और जाहरी प्रोटोकॉल कितना है कि आप डालें आप डालें। वो कौमें जिनका मिजाज दोगलापन होता है ना, वो जाहरी प्रोटोकॉल की बड़ी बात करते हैं। मसलन लेडीज फर्स्ट, बेगम फुलां, हाँ, औरतों के नाम पे जाहिर बड़ी बातें, लेकिन प्रैक्टिकली अगर आप देखें तो औरतों को कितना ज्यादा मिसयूज किया जाता है नॉन मुस्लिम कल्चर के अंदर। ये सिर्फ एक बातें, एक जहन खोलने के लिए बता रही हूँ कि किस तरीके से दिखाया उन्होंने। फिर एक और छोटी सी बात कहूंगी कि असा तो एक ही था लकड़ी का, असर कैसे उसमें आया जब हाथ मूसा का था? लकड़ी थी, हाथ कैसी है? आज के दौर में आप देखिए, कुरान वही है, किन हाथों में है, इससे कुरान का असर लोगों तक आएगा। अल्लाह का कलाम तो कयामत तक के लिए, मूसा का मौजा तो वक्ती था, लेकिन आज भी इस कुरान को ऐसे हाथों की जरूरत है जो मूसा के असा की तरह इस कुरान को थाम लें। इंशाल्लाह आज भी जो सांप बिखरे हुए दिखते हैं ना बातल के, वो सारे इस कुरान के मोजज़े के साथ इंशाल्लाह ताला खत्म हो जाएंगे, निगल जाएंगे। आज उन हाथों को मांगिए, उनको ढूंढिए। वो उमर के हाथ थे, वो उस अबू बकर के हाथ थे, वो उस्मान के और उनके बाद के लोगों के हाथ थे। आज इस चीज़ की ज़रूरत है कि वो ईमान आ जाए कि कालू आमन्ना बिरब्बी मूसा व हारून। उनको पता था ये रब मूसा, जो मूसा और हारून ही का रब है, ये हमारा तो हो नहीं सकता। अब मूसा की अना पे कितनी चोट पड़ी होगी, जरा इसके ऊपर आप गौर करें। मुझे तो ऐसे लग रहा है कि फिरौन बेचारा, जिसे कहते हैं ना खिसियानी बिल्ली की तरह, या तो गुस्से में पेचोताप खा रहा होगा या अपना मुंह छुपा रहा होगा। एक छोटा सा लफ्ज रह गया, उसको भी लिख ले। अर्जिह का लफ्ज आया था, ये कहे इरजा उनसे, हाँ नहीं है इसके अंदर, रूट के अंदर रा जीम हमजा इसका रूट है, अगर आपको मानों में आ जाए। इसका मानी होता है ढील देना, और हाशिरीन हाशिर की जमा, मुराद उठाने वाले और जमा करने वाले।